यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। संयुक्त राष्ट्र संघको 79 महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कमा। प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोड। वर्तमान सरकार मुलुकको अर्थतन्त्रको विकास र राष्ट्र निर्माणमा केन्द्रित रहेको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई र श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि मतदान सम्पन्न। संयुक्त राष्ट्र संघको 79 महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क पुग्नु भएको छ। प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र संघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरूले स्वागत गर्नुभएको थियो। प्रधानमन्त्री ओलीले यही असोज 10 गते संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ। प्रधानमन्त्री ओलीले नेपाली संघ संस्थाले आयोजना गर्ने समारोहमा भोलि सहभागी हुने कार्यक्रम छ। यसै गरी महासभामा सहभागी मित्र राष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग साइडलाइन वार्ता पनि गर्नुहुनेछ। प्रधानमन्त्री ओलीले सम्मेलनमा अतिकम विकसित देशहरूको अध्यक्षको हैसियतले सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री ओलीले आज राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न ठूलो राजनीतिक क्रान्तिकारी परिवर्तनहरू भएका बताउनु भएको छ। मदन भण्डारी फाउण्डेशनको रजत जयन्ती समारोहलाई आज ललितपुरमा सम्बोधन गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले वर्तमान अवस्थामा मुलुकको तीनै तहको सरकार र राज्यका संरचनाहरूमा देखिएको महिलाहरूको बढ़दो सहभागिताले सबैलाई उत्साहित बनाएको र यो नयाँ संविधानको एउटा महत्वपूर्ण उपलब्धिका रूपमा रहेको बताउनुभयो। पूर्व राष्ट्रपति भण्डारीले युवा जनशक्तिको बढ़दो पलायन देशका लागि राम्रो मान्न नसकिने भएकाले अब उत्पादनमुखी अर्थतन्त्रमा लाग्नुको विकल्प नरहेको बताउनुभयो। पूर्व राष्ट्रपति भण्डारीले नेपाल कृषि प्रधान देश भए पनि कृषि वस्तु आयात गरी खानुपर्ने अवस्था चिन्ताजनक रहेको उल्लेख गर्नुहुँदै कृषिको व्यवसायीकरण र औद्योगिकरणको माध्यमबाट युवालाई त्यसतर्फ आकर्षित गर्न सबैमा आग्रह पनि गर्नुभयो। समारोहमा नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले राजनीतिक दलहरूबीच पर्याप्त छलफल र सहमति भएपछि मात्रै संविधान संशोधन हुने बताउनुभयो। कार्यवाहक अध्यक्ष पोखरेलले संविधान सभामा सहभागी राजनीतिक दलहरूबीचको सम्झौता र त्यस बेलाको शक्ति सन्तुलनको दस्तावेजका रूपमा अहिलेको संविधान जारी भएका हुनाले संशोधनका लागि पनि दलहरूबीचमा अधिकतम सहमति खोज्नुपर्ने बताउनुभयो। मदन भण्डारी फाउण्डेशनका अध्यक्ष एवं पूर्व मन्त्री महेन्द्र बहादुर पाण्डेले नेपालको परिवर्तनहरू र जनताको जागरणका लागि फाउण्डेशनले निरन्तर काम गर्दै आएको बताउनुभयो। यस्तै कार्यक्रममा फाउण्डेशनका केन्द्रीय सदस्य डाक्टर भेषराज अधिकारी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डाक्टर महेन्द्र विष्ट, डाक्टर सुशील प्याकुरेल लगायतका वक्ताहरूले जनताको बहुदलीय जनवाद, झबझ र मदन भण्डारीका योगदानका बारेमा बोल्नु भएको थियो। सोही समारोहमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले फाउण्डेशनको 25 स्थापना दिवसका अवसरमा मदन भण्डारी रूपान्तरण नेतृत्व पुरस्कार 2080 कलाकार रामकृष्ण दुवाललाई सम्मान गर्नुभयो। सो पुरस्कारको राशि ताम्रपत्र सहित 1,00,000 रूपियाँ नगद रहेको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। अखिल नेपाल ट्रेड युनियन महासंघले आज आयोजना गरेको राजनैतिक वैचारिक प्रशिक्षणमा अध्यक्ष प्रचण्डले संविधान निर्माणका क्रममा फरक मतका रूपमा प्रस्तुत पार्टीको प्रस्तावलाई नै अघि सारिने बताउनुभयो। अध्यक्ष प्रचण्डले इमान्दार भएर संविधान संशोधनको प्रयास भएमा आफूहरू त्यसका लागि तयार हुने पनि स्पष्ट गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले देशलाई आर्थिक संकटबाट जोगाउनको लागि नेपाली कंग्रेस एमालेको संयुक्त सरकार गठन भएको बताउनु भएको छ। लमजुङ बेसी शहर नगरपालिका साथमा आज एमाले लमजुङको तेस्रो बैठकमा नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका मन्त्री गुरूङले सरकारले देशलाई विकासको बाटोमा अघि बढ़ाउन नसकेपछि दुई ठूला दलले सरकारको नेतृत्व लिएका बताउनुभयो। वर्तमान सरकारले मुलुकको अर्थतन्त्रको विकास तथा राष्ट्र निर्माणमा केन्द्रित भएर काम गरिरहेको बताउनुहुँदै संचार मन्त्री गुरूङले कंग्रेस एमाले नेतृत्वको वर्तमान सरकारले नै संविधान संशोधन गर्ने दावी गर्नुभयो। मन्त्री गुरूङले खास गरी संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीका विषय संविधानबाट हटाउने कुरा कल्पना गर्न नसकिने बताउनुभयो। मन्त्री गुरूङले जिल्ला समन्वय समिति खारेज गर्न आवश्यक भएको तथा पालिकाहरू घटाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले कंग्रेस एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताउनु भएको छ। काभ्रेको धुलीखेलमा नेपाली कंग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री बीपी कोइरालाको शालिक अनावरण गर्नुहुँदै सभापति देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्नुपर्ने बताउनुभयो। सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो। यस्तै नेपाली कंग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले नेपाली कंग्रेसले देश विकासका स्पष्ट योजना तयार पारेर अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कंग्रेस झापा काठमाण्डू सम्पर्क समितिले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै नेता सिटौलाले कंग्रेस र एमाले बीच सत्ता साझेदारी भए पनि आगामी निर्वाचनमा दुई पार्टी बीच चुनावी प्रतिस्पर्धा हुने बताउनुभयो। कार्यक्रममा कंग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कुनै पनि राजनैतिक दलले भ्रष्टाचारीलाई संरक्षण गर्न नहुने बताउनुभयो। शर्माले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख तथा सदस्यको नियुक्ति राजनीतिक दलका नेताको प्रतिनिधित्व रहने संवैधानिक परिषदबाट नभई स्वच्छ छवि भएको योग्य व्यक्ति प्रतिस्पर्धाबाट छनौट गरिनुपर्नेमा जोड़ दिनुभयो। महामन्त्री शर्माले राजनैतिक दलका नेताहरूले आफ्ना कमी कमजोरी सुधार गरी जनताको विश्वास जित्नुपर्नेमा जोड़ दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले महिलालाई अहिले पनि जुनसुकै क्षेत्रको नेतृत्वमा पुग्न धेरै चुनौती रहेको बताउनु भएको छ। क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेश मन्त्रीहरूको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले महिला समानता तथा समावेशी सहभागिताबारे कयौं कानूनी प्रावधान भए पनि यस सम्बन्धी मान्यताहरू पनि विकास नभएका कारण महिलालाई नेतृत्वमा पुग्न अझै पनि धेरै चुनौती भएको बताउनुभयो। लैंगिक समानता एवं महिला अधिकारका विषयमा नेपाल र नेपाल जस्ता तेस्रो विश्वका मुलुकहरूले झन धेरै समस्या झेल्नु परिरहेको मन्त्री डाक्टर राणाले तर्क गर्नुभयो। आजै परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा र रोमानियाका विदेश मन्त्री लुमिनिता ओडोबेस्कु बीच क्यानाडाको टोरन्टोमा द्विपक्षीय भेटवार्ता भएको छ। त्यस भेटवार्ताका क्रममा नेपाल रोमानिया सम्बन्ध तथा दुई देश बीचको आपसी हितका विविध विषयमा कुराकानी भएको थियो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415# गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। खानेपानी मन्त्री प्रदीप यादवले मधेसमा देखिएको पानीको समस्याको दीर्घकालीन समाधानमा सरकार जुटेको बताउनु भएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा आज आयोजित सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको 22 वार्षिक साधारण सभामा खानेपानी मन्त्री यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेर मन्त्रालयले नियमित अनुगमन, मरमत सम्भार र सुधारका कार्यक्रमहरूलाई तीव्रताका साथ अगाडि बढ़ाइरहेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले कंग्रेस एमालेको वर्तमान राजनीतिक समीकरण लामो जाँदैन भन्नु लोकतन्त्र खोक्रो बनाउने खेल मात्र भएको टिप्पणी गर्नुभएको छ। प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकको हित र राजनीतिक स्थायित्वका लागि बनेको सरकारको समीकरण विरूद्ध चलखेल भइरहेको बताउनुभयो। दशैं तिहार र छठ पर्वमा यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुग्नका लागि सड़क विभाग अन्तर्गतका सड़कलाई घटस्थापना अगाडि मरमत सम्भार गरिसक्न निर्देशन दिइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको सरकारी प्रतिनिधि सहित यातायात व्यवसायीको बैठकले सड़क विभाग अन्तर्गत सबै सड़क घटस्थापना अगाडि मरमत सम्भार गरी संचालन गर्न सड़क विभागलाई निर्देशन दिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौलाले जानकारी दिनुभयो। बैठकले बीपी राजमार्गका सड़क सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका मात्र सवारी साधन चलाउन एवं रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रूपमा लागू गर्न गृह मन्त्रालय नेपाल प्रहरीलाई अनुरोध गर्ने, यात्रुको यात्रा सुनिश्चित एवं सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको छ। संस्कृतिविद जगमान गुरूङले हाडीगाउँ क्षेत्रको संरक्षण तथा अनुसन्धानमा ध्यान पुर्याउन तीनै तहकै सरकारको ध्यान दिन सरकारले ध्यान दिनुपर्ने बताउनु भएको छ। काठमाडौँ महानगरपालिका 5 हाडी गाउँमा कैलाशकोट सामाजिक अभियानको साधारण सभाको आज उद्घाटन गर्नुहुँदै वहाँले लिच्छवी कालका तीनवटा प्रमुख दरबार मानगृह भद्रादिवास र कैलाशकोट मध्ये हाडी गाउँ स्थित कैलाशकोटको महत्व अझ धेरै रहेको बताउनुभयो। संस्कृतिविद गुरूङका अनुसार तीन खण्ड र सात तला रहेको ऐतिहासिक कैलाशकोट भवनको एउटै सभाकक्षमा 10,000 मानिस बस्न सक्ने र यही दरबारबाट अंशु वर्माले शासन गर्नुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान सम्पन्न भएको छ। मतदान केही बेर अगाडि सकिएको हो। राष्ट्रपतिको प्रतिस्पर्धामा वर्तमान कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे सहित नेशनल पीपुल्स पावर एनपीपीका अध्यक्ष अनुरा कुमारा, दिशा नायके, विपक्षी नेता सजित प्रेमदासा, पूर्व राष्ट्रपति महिन्दा राजापाक्षका छोरा नमल लगायत प्रतिस्पर्धामा हुनुहुन्छ। यसअघि सन् 19 नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा गोटाबाया राजापाक्षे विजयी हुनुभएको थियो। तर 2022 भएको जनआन्दोलनपछि राजापाक्षेले देश छाडिसक्नु भएपछि रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो। आज मतदानपछि विक्रमासिंघेले देशलाई नयाँ सामाजिक र राजनीतिक व्यवस्था चाहिने बताउनुभयो। आज साँझ मतदान सकिए लगतै अब केही बेरमा मतगणना शुरू हुने र भोलिसम्म नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ।
प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिन यता आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल घट्दै बढेको छ। विशेष गरी प्रत्येक वर्षको पितृपक्ष 16 श्राद्धका समयमा नेपालका विभिन्न स्थानबाट त्यहाँ दर्शनार्थीहरू पुग्ने गर्दछन्। वर्षा हुने क्रम कम भएसँगै विदेशी पर्यटकहरू समेत मुक्तिनाथ जाने क्रम बढेको छ। यस वर्ष 16 श्राद्ध शुरू भए यता मुक्तिनाथमा आउने दर्शनार्थीको संख्या वृद्धि भएको मन्दिरका पुजारी कृष्ण प्रसाद सुवेदीले जानकारी दिनुभयो। पछिल्लो समय पर्यटकको बढ़दो चापलाई लक्षित गरी मुक्तिनाथको प्रवेशद्वार रानी पौवा क्षेत्रमा पर्यटक लक्षित पूर्वाधारका साथै सुविधा सम्पन्न होटेलहरू समेत बढ्ने क्रम बढ़िरहेको होटेल व्यवसायी जगेश गुरूङले बताउनुभयो। अहिले रानी पौवा क्षेत्रमा साना तथा ठूला गरी 32 पर्यटकीय स्तरका होटेलहरू निर्माण भएका छन्। अत्याधुनिक सेवा सुविधा भएका होटेलका कारण त्यहाँ आउने पर्यटकलाई बसोबासको लागि समस्या नहुने स्थानीय व्यवसायीहरूको भनाइ छ। त्यहाँको विविधता र हिमाली जीवन अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको जनप्रिय युवा क्लब ठिनी मुस्ताङका उपाध्यक्ष निरज थकालीले जानकारी दिनुभयो। एकीकृत भन्सार जाँच चौकी आईसीपी बिरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्ष 2081-82 दुई महिनामा 25,40,31,43,000 राजस्व असुली गरेको छ। अर्थ मन्त्रालय भन्सार विभागले आईसीपी भन्सारलाई साउन र भदौ महिनाका लागि 35,57,27,56,000 राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। माल सामानको आयात घट्दै गएसँगै चालू आर्थिक वर्षको दुई महिनामा लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आईसीपी भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो। आईसीपी बिरगंजले तोकिएको लक्ष्य भन्दा झण्डै 29% कम राजस्व दुई महिनामा असुली गरेको छ। पछिल्लो समय रूपन्देही जिल्लामा उद्योग बन्द हुने संख्या बढ्दै गएको छ। विगत दुई महिनामा रूपन्देहीमा 108 उद्योगहरू बन्द भएका छन्। त्यहाँ आर्थिक वर्ष 2079-80 84 उत्पादनमूलक, 63 सेवामूलक र 51 पर्यटन र 19 कृषि तथा वनजन्य गरी 217 उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ।
वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
ताप्लेजुङमा आयोजित अन्तर्राष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथन दौड़ प्रतियोगितामा खुलातर्फ 5 थरका विचाल राई प्रथम भएका छन्। शनिबार आयोजित म्याराथनमा निर्धारित 48 किलोमिटर दूरी 4 घण्टा 16 मिनटमा पूरा गर्दै राई प्रथम भएका हुन्। म्याराथनमा समग्र अर्थात खुलातर्फ विजेता बनेका राईले 1,00,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगितामा महिलातर्फ कुमारी गुरूङ प्रथम भएकी छिन्। निर्धारित 48 किलोमिटर दूरी 6 घण्टा 12 मिनटमा पूरा गर्दै ताप्लेजुङ फुङलिङकी गुरूङ प्रथम भएकी हुन्। फाल्गुनन्द गोल्ड कपको 11 संस्करण पुसमा हुने निश्चित भएको छ। मैदान भत्किएपछि 2075 सालदेखि स्थगित गरिएको उक्त गोल्ड कप फिदिम स्पोर्टिङ क्लबले आयोजना गर्न लागेको हो। पुस 6 गतेदेखि 15 गतेसम्म सञ्चालन गर्ने आयोजक क्लबले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो। फिदिम स्पोर्टिङ क्लबले 2044 सालमा तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवका अवसरमा शुभ जन्मोत्सव कपका नामले खेलाउन थालेको गोल्ड कपलाई 2065 फाल्गुनन्द गोल्ड कप नामकरण गरेर सञ्चालन गर्न थालिएको हो। उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिकामा हुँदै आएको नारद मुनि स्मृति गोल्ड कप फुटबल प्रतियोगिता यही असोज 17 गतेबाट असोज 24 गतेसम्म सञ्चालन हुने भएको छ। शनिबार बसाहा क्लब बसाहाले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार बसाहा क्लबले यस वर्ष 10 संस्करणको गोल्ड कप प्रतियोगिता आयोजना गर्नेछ।
अब मौसम आगामी 24 घण्टामा कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संयुक्त राष्ट्रसंघको 79 महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कमा। प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोड। वर्तमान सरकार मुलुकको अर्थतन्त्रको विकास र राष्ट्र निर्माणमा केन्द्रित रहेको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई र श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि मतदान सम्पन्न। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।